आदरणीय श्रोता मित्र, जय मसीह अनि नमस्कार। अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम येशूको कथा, जहाँ म तपाईँलाई येशूको बारेमा एउटा कथा सुनाउनेछु। मलाई विश्वास छ कि तपाईँ सधैँ जसो आज पनि तयारीका साथ कथा सुन्नको लागि रेडियो नजिक आइसक्नु भएको छ। ल मित्र, अब हामी कथा सुरु गरौँ है त। आदरणीय श्रोता मित्र, तपाईँहरू सबैलाई जय मसीह अनि नमस्कार। अहिले तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै कार्यक्रम येशूको कथा, अनि आज म कार्यक्रम येशूको कथामा अर्को एउटा नयाँ श्रृङ्खला लिएर आएको छु। मलाई आशा छ आजको यस कार्यक्रम सुनेर तपाईँ पक्कै पनि आनन्दित हुनुहुनेछ। हुन्छ त श्रोता मित्र, अब हामी धेरै ढिलो नगरिकन कथालाई सुरु गरौँ है त। अगमवक्ता योहन्ना, जसले उजाड स्थानमा परमेश्वरको वचन पाएका थिए, उनले भीडहरूको खोजी गरे अनि एकदमै धेरै संख्यामा मानिसहरूको भीड तिनको प्रचार सुन्नलाई र पापबाट फर्कनलाई तिनी कहाँ आए। समाजमा भएका हरेक वर्गहरू जो धार्मिक अगुवाहरूसँग सम्बन्धित थिए तिनीहरू पनि त्यहाँ आए। तिनीहरूले त्यहाँ तिनको प्रचार सुने, तिनीसँग कुरा गरे अनि तर्क पनि गरे, तर योहन्नाको सेवकाई यतिमै अन्त्य भएको थिएन। तिनको सेवकाई भेडहरूमा मात्रै थिएन, तर उनको कार्य चाहिँ एकजना व्यक्तिलाई खोज्नु थियो, अनि उनको आँखाले सधैँ भीडहरूमा उहाँलाई खोजिरहन्थ्यो। योहन्नाले उहाँको बारेमा धेरै पटक बताएका थिए, एकजना व्यक्ति आउँदै हुनुहुन्छ जो मभन्दा शक्तिशाली हुनुहुन्छ, अनि म उहाँको जुत्ताको डोरी खोल्न पनि योग्यको छैन। उहाँले तिमीहरूलाई पवित्र आत्माले र आगोले बप्तिस्मा दिनुहुनेछ। प्रिय श्रोता, योहन्नाको यो भनाई धेरै नै महत्त्वपूर्ण थियो। भीडहरू पनि धेरै नै उत्साहित थियो। 400 वर्षपछि यी मानिसहरूले एक साँचो अगमवक्ताको आवाज सुनेका थिए, अनि तिनी एकजना थिए जो शरीर र रगतमा थिए अनि एलिया जस्तै कपडा लगाउँदथे। एक दिन यरुसलेमदेखि शासकहरू आएर योहन्नालाई सोधे, तिमी को हौ? अनि तिनले जवाफ दिए, म मसीह होइन। योहन्नाले येशूको बारेमा बताउन चाहन्थे। तिनीहरूले फेरि प्रश्न गरे, अनि तिमी को हौ त? के तिमी एलिया हौ? तिनले जवाफ दिए, म एलिया पनि होइन। तिनीहरूले फेरि पनि सोधे, के तिमी मोसाले बताएको एक अगमवक्ता हौ? योहन्नाले जवाफ दिए, म त्यो पनि होइन। तिनीहरूले सोधे, त्यसो भए तिमी को हौ त? हामीले फर्केर गएर यसको बारेमा भन्नुपर्छ, तिमी आफ्नो बारेमा के भन्छौ? अनि योहन्नाले भने, म उजाड स्थानमा कराउनेको एक आवाज हुँ। परमप्रभुको मार्ग तयार पार, त्यही म हुँ। परमप्रभुको मार्ग तयार पार्नेको एक आवाज, अनि यदि म परमप्रभुको निम्ति मार्ग तयार पारिरहेको छु भने हामी उहाँको निम्ति तयार हुनुपर्दछ। धेरै महिना अघि जब योहन्नाले मानिसहरूलाई प्रचार गर्नको निम्ति परमप्रभुको आवाज सुने, योहन्ना आउँदै गरेको मसीहको निम्ति मार्ग तयार पार्न म तिमीलाई पठाउँदैछु, तिम्रो कार्य धेरै महत्त्वपूर्ण हुनेछ, तर उहाँ महान हुनुहुनेछ, तिमी उहाँको निम्ति देखिनेछौ, अनि अहिले तिमी उहाँ को हुनुहुन्छ भनेर जान्नेछौ। एकजना व्यक्ति भीडबाट आउँदै हुनुहुन्छ, जब तिमीले उहाँलाई बप्तिस्मा दिनेछौ सब थोक उहाँमा छोडिदिऊ, उहाँ नै त्यो व्यक्ति हुनुहुन्छ, यसको निम्ति एक समय लाग्छ होला। योहन्नाले धेरै दिनदेखि नै बप्तिस्मा दिँदै आइरहेका थिए, अनि केही समयसम्म माथि आकाशमा कुनै चिन्ह देखिन्छ भनेर हेर्दथे, तर त्यहाँ कुनै संकेत थिएन। प्रिय श्रोता, एक दिन प्रचार गरेको धेरै दिनपछि र बप्तिस्मा दिएको धेरै दिनपछि जब तिनको काम समाप्त भएको देखियो, एकजना व्यक्ति भीडबाट बाहिर निस्किए अनि यर्दन नदीतिर तल आए, अनि श्रोता मित्र, के तपाईँ यस प्रकारको कुराकानीको कल्पना गर्न सक्नुहुन्छ? योहन्नाले सोधे, तपाईँको नाम के हो? येशूले जवाफ दिनुभयो, म योसेफ र मरियमको घरानाको नासरतको येशु हुँ। योहन्नाले भने, नासरतको येशु? तिम्री आमा मरियम? येशूले मुस्कुराएर जवाफ दिनुभयो, हो, तिमीले भनेको सही हो। योहन्नाले बिना कुनै शंका नै येशूको बारेमा सुनेका थिए। उहाँको जन्म अद्भुत प्रकारले भएको थियो अनि योहन्नाले आफ्नो आमा एलिसिबाबाट यी सबै कुराहरू सुनेका थिए अनि आफ्नो जन्मको बारेमा पनि सुनेका थिए कि कसरी स्वर्गदूत तिनको बुवा कहाँ मन्दिरमा देखा परेका थिए र तिनको जन्मको बारेमा घोषणा गरेका थिए अनि परमेश्वरले जकरिया र एलिसिबाको वृद्ध उमेरमा बालक दिनुभएको थियो। एलिसिबाले यी कुराहरू तिनलाई भन्न खुब मन पराउँदथिन्। तर एलिसिबाले मरियमको बारेमा पनि योहन्नालाई भनेकी थिइन्। जब मरियम एलिसिबाको घरमा आइन्, तिनले आफ्नो गर्भमा बालक भएको खबर एलिसिबालाई बताइन् अनि मरियमको गर्भमा भएको बालक चाहिँ परमेश्वरको शक्तिले भएको थियो अनि त्यो बालकले परमेश्वरको राज्य पुनर्स्थापना गर्नेछ भनेर स्वर्गदूतले मरियमलाई भनेका थिए अनि अहिले त्यही बालक योहन्नाको अगाडि हुनुहुन्थ्यो अनि योहन्ना उहाँको अगाडि आफूलाई नीच अनि तुच्छ ठाने कि म उहाँको खुट्टाको जुत्ताको डोरी फुकाउन योग्यको पनि छैन। किन योहन्नाले यस प्रकारको महसुस गरे त? येशूले योहन्नालाई भन्नुभयो, योहन्ना मलाई बप्तिस्मा देऊ। योहन्नाले भने, येशु बरु मलाई तपाईँबाट बप्तिस्मा लिनु आवश्यक छ। त्यहाँ धेरै मानिसहरूले अब के हुनेछ भनेर हेरिरहेका थिए तर येशूले भन्नुभयो, होइन योहन्ना, तिमीले मलाई बप्तिस्मा दिनुपर्छ। यसरी नै परमेश्वरको योजनाको सारा धार्मिकता पूरा गर्नुपर्छ। परमेश्वरको योजना पूरा गर्नु यो नै सबै प्रचार र बप्तिस्माको बारेमा थियो। यो नै संसारमा परमेश्वरको धार्मिकताको योजनाको बारेमा थियो। त्यसकारण परमेश्वरले योहन्नालाई पठाउनु भएको थियो। यसै कारण अहिले परमेश्वरले येशूलाई पठाउनु भयो। तर यसको मतलब के थियो त? यसमा परमेश्वरको धार्मिकताको योजना पूरा हुनेछ। अनि किन पापै नभएको येशूले बप्तिस्मा लिनुभयो? किनभने येशूलाई बप्तिस्मा लिनु आवश्यक थिएन। उहाँ पापविहीन हुनुहुन्थ्यो अनि महान अगमवक्ता योहन्ना पनि उहाँको उपस्थितिमा झुके। तर येशूले एक शक्तिशाली सत्यता देखाउँदै हुनुहुन्थ्यो ताकि सबैले जानुन् कि यो विधिले परमेश्वरले पृथ्वीमा उहाँको राज्यलाई पुनर्स्थापना गर्नुभएको होस् र यो एउटा नम्रताको बाटो हुने थियो। यदि परमेश्वरको प्रतिज्ञाहरू पूरा हुन गइरहेको थियो भने येशूले आफूलाई बप्तिस्मा लिएर नम्रतामा आफ्नो सेवकाई सुरु गर्न जाँदै हुनुहुन्थ्यो। येशूले पापीहरूसँगै पानीको बप्तिस्मा लिएर आफ्नो सेवकाई सुरु गर्नुभयो अनि उहाँले संसारको पाप बोकेर पापीहरूसँग परिचय दिएर आफ्नो सेवकाईको अन्त्य पनि गर्नुभयो अनि उहाँको जीवनमा कुनै पाप छैन भनेर पनि उहाँ जान्नुहुन्थ्यो। तर उहाँ पापीहरूको संसारमा प्रवेश गर्नुहुने थियो र तिनीहरूको पाप बोक्नुहुने थियो अनि पहिले चाहिँ बप्तिस्माको सांकेतिक कार्य थियो र तीन वर्षपछि उहाँ कष्टको गहिरो सागरमा प्रवेश गर्नुभयो जहाँ सारा संसारको पाप उहाँमा खनाइएको थियो। त्यसकारण येशूले योहन्नालाई भन्नुभयो, योहन्ना यही प्रकारले हुन देऊ, तिमीले मलाई बप्तिस्मा देऊ ताकि म एक पाप नभएको व्यक्ति पापको संसारमा प्रवेश गर्न सकूं अनि एक दिन क्रुसमा संसारको पापलाई हटाएर परमेश्वरको धार्मिकताको योजना र उहाँको राज्य ल्याउन सकूं। प्रिय श्रोता मित्र, यस बेला योहन्नाले के गर्न सक्थे? उनको निम्ति कुनै छनौट थिएन अनि उनले येशूलाई पानीमा डुबाए र बाहिर निकाले अनि त्यही क्षणमा स्वर्गबाट एउटा आवाज आयो, यिनी मेरा प्रिय पुत्र हुन्, यिनीसँग म अति नै प्रसन्न छु। अनि योहन्नाले आफ्नो आँखा स्वर्गतिर उठाए र पवित्र आत्मा शारीरिक रूपमा ढुकुर जस्तो भएर उहाँमाथि ओर्लनु भयो। त्यो चाहिँ आवाज थियो जुन केही महिना अघि आएको थियो। जब तिमीले परमेश्वरको आत्मा उहाँमाथि ओर्लेको देख्छौ, उहाँ त्यही हुनुहुन्छ जसले आफ्ना सबैहरूमाथि पवित्र आत्मा दिनुहुन्छ। यही नै योहन्नाले पर्खिरहेका थिए। त्यही क्षण आएको थियो, मसीह उनको अगाडि नै हुनुहुन्थ्यो। अनि येशु जाँदै गर्दा योहन्ना चुपचाप खडा रहिरहे। त्यसपछि येशु यहुदियाको उजाड स्थानतिर जानुभयो।
खुसी रहो तिमी सर।
श्रोता मित्र, जब स्वर्गबाट यो आवाज आयो, यिनी मेरा प्रिय पुत्र हुन्, यो धेरै महत्वपूर्ण छ, जुन हामीले बुझ्नु जरुरी छ। यसको मतलब यो होइन कि परमेश्वर पिताले शारीरिक रूपमा मरियमसँग सम्बन्ध राख्नुभयो। परमेश्वरको पुत्र भनिने वाक्यले यसको अर्थ चाहिँ दिँदैन। स्वर्गबाटको यो आवाजलाई बुझ्नको निम्ति हामीले यो ख्याल गर्नुपर्छ कि परमेश्वरले धर्मशास्त्रबाट नै यो वाक्य उद्धृत गर्दै हुनुहुन्थ्यो। जब उहाँले भन्नुभयो यिनी मेरा प्रिय पुत्र हुन्, उहाँले भजन संग्रह 2 उद्धृत गर्दै हुनुहुन्थ्यो, जहाँ आइरहेको राजाको बारेमा उल्लेख छ। भजन संग्रह 2:12 पदहरूलाई 3-3 पदहरू गर्दै 4 भागमा बाँड्न सकिन्छ। प्रिय श्रोता मित्र, म आशा गर्दछु कि तपाईँले बुझ्नुहुनेछ। पहिलो 3 पदले पृथ्वीको अभिमानी राजाहरूको विद्रोहीपनको बारेमा बताउँदछन्। दोस्रो 3 पदहरूले पृथ्वीको राजाहरूलाई परमेश्वरको प्रतिक्रियाको बारेमा बताउँदछन्। उहाँ पृथ्वीका राजाहरूसँग डराउनु भएको छैन। कारणवश भजन संग्रहले भन्दछ, स्वर्गमा विराजमान हुनुहुने चाहिँ हाँस्नुहुन्छ, तर त्यसपछि परमेश्वरले पृथ्वीका राजाहरूलाई भन्नुहुन्छ कि उहाँले आफ्नो पवित्र पर्वत सियोनमा साँचो राजालाई नियुक्त गर्नुभएको छ। प्रिय श्रोता मित्र, यहाँ भजन संग्रह 2 केही पदहरू उल्लेख गरिएका छन्। जाति जातिहरू किन षड्यन्त्र रच्दछन् र मानिसहरू किन व्यर्थका जालहरू रच्दछन्? परमप्रभु र उहाँका अभिषिक्त जनको विरुद्धमा पृथ्वीका राजाहरू खडा हुन्छन् र शासकहरू आपसमा सल्लाह गर्छन्। तिनीहरू भन्दछन्, हामी उनीहरूका साङ्लाहरू छिनालौं र उनीहरूका बन्धनहरू फुकाऊ, स्वर्गमा विराजमान हुनुहुने चाहिँ हाँस्नुहुन्छ। परमप्रभुले तिनीहरूको उपहास गर्नुहुन्छ, तब आफ्नो क्रोधमा उहाँले तिनीहरूलाई हप्काउनु हुनेछ र आफ्नो बल्दो क्रोधमा तिनीहरूलाई यसो भन्दै त्रस्त पार्नुहुनेछ, मैले आफ्नो पवित्र पर्वत सियोनमा मेरो आफ्नो राजालाई नियुक्त गरेको छु। परमप्रभुको यो आदेश म घोषणा गर्दछु, उहाँले मलाई भन्नुभयो तिमी मेरा प्रिय पुत्र हौ, आज मैले तिमीलाई जन्माएको छु, मसँग माग र म जातिहरूलाई तिम्रो उत्तराधिकार तुल्याइदिनेछु र समस्त पृथ्वी तिम्रो निज सम्पत्ति तुल्याइदिनेछु। प्रिय श्रोता मित्र, के तपाईँले याद गर्नुभयो? स्वर्गबाटको यो आवाज चाहिँ भजन संग्रह 2:7 उद्धृत गरिँदै भन्दछ, तिमी मेरा प्रिय पुत्र हौ, आज मैले तिमीलाई जन्माएको छु। प्राचीन इसरायलमा राजालाई परमेश्वरको पुत्र जस्तै मानिन्थ्यो। यसको मतलब यो होइन कि ऊ साँच्चै नै परमेश्वर हो, तर उसले इसरायलको अगुवापनलाई सम्हाल्दथ्यो। जब योहन्नाले येशूलाई बप्तिस्मा दिए, परमेश्वरले स्वर्गबाट यसो भनिरहनु भएको थियो, यिनी परमेश्वरका पुत्र हुन्। जुन भजन संग्रह 2 भन्दछ, यिनी नै इसरायलका र सारा संसारका साँचो राजा हुन्। यिनी नै एक हुन् जो सारा संसारलाई शासन गर्नका लागि बनिएका हुन्। यिनी त्यही हुन् जस कहाँ सबै राजाहरूले समर्पण गर्नुपर्छ। यिनी त्यही राजा हुन् जसलाई मैले इसरायलमा सियोन पर्वतमा नियुक्त गरेको छु। त्यसकारण येशूको बप्तिस्मा परमेश्वरको पुत्रले येशूको राजकीयपनलाई जनाउँदछ, अनि भजन संग्रह 2 पढ्नेहरूलाई यसले सही अर्थ दिनछ। प्रिय श्रोता, तर स्वर्गबाट आएको आवाज यतिकैमा रोकिँदैन, यसले केही कुरा भन्दैछ। हामी फेरि यसलाई हेरौँ। अनि येशू बप्तिस्मा लिएर तुरुन्तै पानीमाथि निस्कनुभयो, अनि स्वर्ग उग्रियो र उहाँले परमेश्वरका आत्मालाई ढुकुर झैँ ओर्लिरहनु भएको र आफूमाथि आइरहेको देख्नुभयो। तब स्वर्गबाट यो वाणी आयो, यिनी मेरा प्रिय पुत्र हुन्, यिनीसँग म अति प्रसन्न छु। परमेश्वर नासरतको येशूसँग अति प्रसन्न हुनुहुन्थ्यो। यहाँ येशूले अहिलेसम्म कुनै एक आश्चर्य कर्म गर्नुभएको वा शिक्षा दिनुभएको थिएन, तर पनि परमेश्वरले उहाँ कसरी जिउनु भएको छ भनेर अति प्रसन्न हुनुहुन्थ्यो। तापनि येशू जान्नुहुन्थ्यो कि उहाँ स्वर्गीय स्थानबाट आउनुभएको हो भनेर। उहाँ नम्रतापूर्वक नासरतमा एक साधारण सिकर्मी कहाँ बस्नुभयो। उहाँ आफ्नो बुवा योसेफ र आमा मरियमको आज्ञाकारी भएर जिउनुभयो। उहाँ आफ्नो घरमा एक उदाहरण हुनुहुन्थ्यो। अनि योहन्नाको सुसमाचारको पुस्तकले भन्दछ कि उहाँमा कुनै पाप थिएन, उहाँ पाप बिना जिउनुभयो। हो, साँच्चै नै परमेश्वर उहाँबाट अति प्रसन्न हुनुहुन्थ्यो। अनि परमेश्वरले यसै भनाइलाई धर्मशास्त्रको अरबबाट लिनुभयो। उहाँले यसैया 42 उद्धृत गर्नुभयो। यहाँ यसरी लेखिएको छ, मेरा दास यहाँ छन् जसलाई म समर्थन गर्दछु, मेरो चुनिएका जन जसमा म प्रसन्न हुन्छु, तिनमा म मेरो आत्मा राखिदिनेछु, तिनले जाति जातिहरूमा न्याय ल्याउनेछन्। प्रिय श्रोता, के तपाईँले बुझ्नुभयो? अनि यहाँ एकजना हुनुहुन्छ जसबाट परमेश्वर अति प्रसन्न हुनुहुन्छ। यसैयाको यो खण्डलाई परमप्रभुको दास भनेर मानिसहरू भन्दछन्। यसैयाको पुस्तकको विभिन्न खण्डमा परमेश्वरले एकजना व्यक्तिको बारेमा बोलिरहेको पाउँदछौँ, अनि उहाँलाई नै परमेश्वरले आफ्नो दास भन्नुहुन्छ। यो चाहिँ पृथ्वीका राजाहरूको निम्ति ठिक उल्टो थियो। तिनीहरू विद्रोही थिए, तिनीहरू आफ्नो नियन्त्रणमा राख्न चाहन्थे, तिनीहरू आफ्नो इच्छामा गर्न चाहन्थे, न कि परमेश्वरको इच्छामा। तर एक दिन एकजना आउनुहुनेछ जो परमेश्वरको सिद्ध दास हुनुहुने थियो। प्रिय श्रोता, अहिले तपाईँले परमेश्वरले येशूको बप्तिस्माको बारेमा भन्नुभएको कुरा सुन्नुभयो। उहाँ बाइबलको 2 खण्डबाट बोल्नुभएको छछ। पहिलो भजन संग्रह 2 खण्डले राजकीयपनको बारेमा भन्दछ भने दोस्रो यसैया 42 खण्डले सेवकीयपनको बारेमा बताउँदछ। अनि परमेश्वरले ती सबै कुराहरू उहाँमा यर्दन नदीमा बप्तिस्मा लिँदाखेरि भन्नुभयो। अनि यसद्वारा परमेश्वरले भनिरहनु भएको छ कि पृथ्वीमा परमेश्वरको राज्य पूर्ण स्थापना गर्नु चाहिँ सेवकीयपनको मार्ग हो। परमेश्वरको राज्य सेनाहरूद्वारा आउने छैन, परमेश्वरको राज्य राजनीतिक शक्तिले पनि आउने छैन, तर परमेश्वरको राज्य उहाँद्वारा आउँदछ जो आफूलाई परमेश्वरको दास अनि मानव जातिको एक दासको रूपमा प्रस्तुत गर्नुहुन्छ। उहाँ परमेश्वरको आत्माले भरिनु भएको छ अनि उहाँले जातिहरूमा न्याय ल्याउनुहुन्छ। प्रिय श्रोता मित्र, येशूले किन युहन्नालाई यसो भने, होइन युहन्ना, तिमीले मलाई बप्तिस्मा दिनै पर्छ, मलाई बप्तिस्मा लिन आवश्यक त छैन किनकि मैले कुनै पाप गरेको छैन, तर म आफै पानीको बप्तिस्माको निम्ति अर्पण गर्दछु, अनि अरूले बप्तिस्मा लिनु आवश्यक छ भन्नको निम्ति पनि यो हो, किनकि म तिनीहरूको सेवा गर्न र तिनीहरूको पापबाट छुटकारा दिन आएको हुँ। युहन्ना यसरी नै हामीले सारा धार्मिकता, सेवा र नम्रतामा पुरा गर्नुपर्छ। अन्त्यमा अब युहन्नाको सेवकाईको उद्देश्य पुरा भएको थियो। धेरै वर्षदेखि उजाड स्थानमा पर्खिरहेको र परमेश्वरको निम्ति खोजिरहेको अनि महिनौदेखि प्रचार गरिरहेको र बप्तिस्मा दिइरहेको सबै कुराहरू परमेश्वरको निम्ति पुरा भएका थिए। अनि साँच्चै नै परमेश्वरले येशूलाई प्रकट गर्नुभएको थियो जसले पृथ्वीमा परमेश्वरको राज्य ल्याउनु हुने थियो। प्रिय श्रोता मित्र, हामी कल्पना गर्न सक्छौँ कि उनले नयाँ भएर आनन्द, हर्ष अनि विश्वासका साथ प्रचार गरे, पश्चाताप गर, परमेश्वरको राज्य नजिकै छ, उहाँ म भन्दा पनि शक्तिशाली हुनुहुन्छ, परमप्रभुको मार्ग तयार पार, उहाँका पथ सोझा बनाऊ, हरेक घाँटी पुरिनेछ, हरेक पहाड र हरेक डाँडा समतल बनाइनेछ, र बाङ्गा टेढा सोझा हुनेछन्, र अप्ठ्यारा बाटाहरू सम्म हुनेछन्, र सबै प्राणीले परमेश्वरको मुक्ति देख्नेछन्। युहन्नाले यर्दन नदीको पानीबाट येशूलाई निस्केको देखे, अनि येशू केही पनि नभनी अर्को बाटोतिर लाग्नुभयो, तर यरुसलेमतिर जानु भएन, अथवा उहाँ फर्केर फेरि आफ्नो घर नासरतमा पनि जानु भएन, उहाँ उजाड स्थानतिर जानुभयो। अनि युहन्नाले उहाँलाई आफ्नो आँखाले देखिन्जेलसम्म हेरिरहे। प्रिय श्रोता मित्र, येशू कहाँ जाँदै हुनुहुन्थ्यो? किन उहाँ मानिसहरूलाई छोड्दै हुनुहुन्थ्यो त? उहाँ किन खतरनाक ठाउँ उजाड स्थानतिर प्रवेश गर्दै हुनुहुन्थ्यो त? यी सबै प्रश्नहरूको जवाफ जान्नको लागि तपाईँहरूले आउने अर्को कार्यक्रम सुन्नु नै पर्ने हुन्छ। आजको कथाद्वारा परमेश्वरले तपाईँ र तपाईँका परिवारलाई प्रशस्त आशिष दिनुभएको होस्। आमेन। आदरणीय श्रोता मित्र, भर्खरै तपाईँ सुन्दै हुनुहुन्थ्यो कार्यक्रम येशूको कथा। अनि तपाईँलाई आजको कथा कस्तो लाग्यो त? म आशा गर्दछु कि पक्कै पनि आजको कथा सुनेर तपाईँ आनन्दित हुनुभयो होला। यदि यो कार्यक्रमको बारेमा कुनै सल्लाह सुझाव छ भने हामीलाई पत्र लेख्न नभुल्नुहोला। हामीलाई पत्र लेख्न सक्नुहुन्छ। हाम्रो कार्यक्रमको ठेगाना यस प्रकार छ: कार्यक्रम येशूको कथा, पास्टर प्रवचन शाही, फोन नम्बर 9815046664, 9815046664, इमेल ठेगाना यस प्रकार छ: susshilapraban1212@yahoo.com। अनि हाम्रो वेबसाइट रहेको छ www.twrnepal.com। हुन्छ त मित्र, आजलाई म बिदा लिन चाहन्छु। अर्को हप्ता फेरि यसै समयमा आउने नै छु। तबसम्मलाई बिदा दिनुहोस्। जय मसीहा अनि नमस्कार।